आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
You got me.
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई यो पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। साथै तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। प्रिय श्रोता, आज हामी मत्ती रचित सुसमाचार 6 अध्याय पद 9 देखि लिएर 34 पदसम्मबाट परमेश्वरको वचन पवित्र धर्मशास्त्र अध्ययन गर्न गइरहेका छौं। र आउनुहोस् हामी मत्ती 6 अध्याय 10 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, तपाईको राज्य आओस्, तपाईको इच्छा स्वर्गीयमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। तपाईको राज्य आओस्, यो राज्यको बारेमा मत्ती कुरा गरिरहेका छन् जुन ख्रीष्टले यो पृथ्वीमा स्थापित गर्न गइरहनु भएको छ। यो हामी सबैले प्रार्थना गर्ने उचित विन्ती वा प्रार्थना हो। अनि 11 पदमा भनिएको छ, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। मैले अघिल्लो कार्यक्रममा संकेत गरिसकेको छु कि यो प्रार्थना हाम्रा आफ्नै प्रार्थनाहरूको लागि एक नमूना हो। अहिले केही क्षणको निम्ति यो प्रार्थनाको विचार गरौं। यो अद्भुत अर्ज विन्ती हो, अति नै सरल, तैपनि यो प्रार्थना हाम्रा हृदय भित्रबाट बडो उत्साह र बोधसँग आउनु पर्दछ। यसले परमेश्वरमाथि हाम्रा सम्पूर्ण भरोसा र आश्रयको बताउँदछ। हाम्रा शारीरिक भौतिक आवश्यकताहरू सबै प्रत्येक दिन उहाँद्वारा पूर्ति हुँदछ। हाम्रा आज हाम्रो दैनिक भोजन दिनुहोस्। इसरायलीहरूले मोसाको समयमा दिनभरिको लागि मन्न बटुल्थे। तिनीहरूले भोलिको लागि कति पनि बटुलेनन्। अर्को हप्ताको लागि मन्न बटुल्न तिनीहरूलाई अनुमति दिइएको थिएन। तिनीहरूले ठेलाम ठेल गरेर थुपार्न सक्दैनथे। यो प्रार्थनाले हरेक दिन मन्नाको बटुल्दछ। हाम्रा दिनभरिको भोजन दिनुहोस्। यसले मानिसलाई देखाउँछ ऊ भविष्यको चिन्ता नगरी जिउँछ। यसले मानिसलाई देखाउँछ कि उसको शारीरिक आवश्यकताहरू, उसका आधारभूत जरूरतहरू परमेश्वरबाट आउँदछ। अनि 12 पदमा भनिएको छ, हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। किङ जेम्सको अंग्रेजी बाइबलमा चाहिँ यो लेखिएको छ, हाम्रा ऋणहरू हामीलाई क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना ऋणीहरूलाई क्षमा गर्दछौ। यसको बारेमा केही क्षण पछि हामी व्यवहार गर्नेछौ। जे होस्, यो चाहिँ व्यवस्था सम्बन्धीको पद हो, यो अनुग्रहको पद होइन। म परमेश्वरलाई अर्को पदको लागि धन्यवाद दिन्छु।
एफिसी 4:32 पदको लागि जुनमा लेखिएको छ, एक अर्का प्रति दयालु हौ, एक अर्का प्रति दयालु हौ, कोमलताका मनका हौ, र जसरी परमेश्वरले ख्रिष्टमा तिमीहरूलाई क्षमा गर्नु भएको छ उसरी नै तिमीहरूले पनि एक अर्कालाई क्षमा गर। परमेश्वरले हाम्रो आज हाम्रो लागि गर्नुभएको कार्यको आधारमा क्षमा दिइसक्नु भएको छ। हामीले क्षमा गरेको आधारमा क्षमा पाएका छैनौं अनि पाउँदैनौं। परमेश्वरको छुटकारा पूर्ण दृश्यमा छ जब परमेश्वरले हामीलाई क्षमा दिनुहुन्छ। यसले हाम्रो उद्धारको संकेत गर्दैन जब हामी पढ्छौं 12 पदमा, हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। उहाँ तिनीहरूसँग कुरा गरिरहनु भएको छ जो पहिले नै उद्धार पाइसकेका छन्, जोसँग पहिले नै परमेश्वरको स्वभाव पाइसकेका छन्। उहाँले क्षमा दिन भन्दा पहिले तपाईँको क्षमा दिनुहोस् भनी पर्खनुहुन्न। यो पापको प्रश्नलाई निवारण गर्ने उहाँको तरिका होइन। उहाँले आफ्नो पुत्र मर्न दिनुभयो अनि यसै आधारमा परमेश्वरले तपाईलाई र मलाई क्षमा दिनुहुन्छ। अमित्र, कुनै कुनै अनुवादमा लेखिएको छ हाम्रा अपराधहरूको क्षमा दिनुहोस् भने कुनैमा चाहिँ हाम्रा ऋणहरू हामीलाई क्षमा गरिदिनुहोस्। यी दुवै अनुवादले खास मात्रामा भन्नु खोजेको उही एउटै कुरा हो, त्यो हो पाप। अनि 13 पदमा हामी पढ्छौ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँको हुन्। आमेन। हामीलाई परीक्षामा नलैजानुहोस् यस शब्दले हामीलाई गलत भाव दिँदछ, किनभने याकुबले भन्छन् कि परमेश्वरले कुनै मानिसलाई परीक्षा गर्नुहुन्न। यो एकदम सत्य हो, परमेश्वरले कहिले पनि मानिसलाई परीक्षा गर्नुहुन्न। यसको उक्तम अनुवाद हुनेछ, परीक्षामा नछोड्नुहोस्। यसको मतलब यसबाट अलग टाढा गराइनु होइन, तर जब हामी त्यसमा हुन्छौ, त्यसमा परेका हुन्छौ, हामीलाई त्यही नछोड्नुहोस्, तर हामीलाई दुष्टबाट छुट्याउनुहोस्। यो छुटकारा चाहिँ दुष्टबाटको हो, अर्थात हामीलाई शैतानबाट छुटकारा दिनुहोस्। शैतान आज भयानक वास्तविकता हो। संसारले त्यसबाट मुक्त हुन, छुटकारा पाउन धेरै पल्ट कोशिश गरेको छ। मित्र, जो व्यक्ति परमेश्वरको लागि उभिन्छ उसले शैतानको भयानक वास्तविकताको बारेमा राम्ररी जान्दछ। जब हामी सेविकैमा छौं वा मण्डलीमा काम गर्छौं, हामी परमेश्वरको उपस्थितिको बारेमा सचेतन हुन्छौ अनि उही समयमा हामी शैतानको भयानक उपस्थितिको बारेमा पनि सचेतन हुन्छौ वा त्यसको बारेमा हामी महसुस गर्छौ। तर हामीसँग यो बिन्ती छ, हामीलाई दुष्टबाट छुट्याउनुहोस्। म तपाईँलाई भनौं, नयाँ विश्वासीको लागि प्रार्थना गर्न सिक्नु यो अद्भुत प्रार्थना हो। मेरो आफ्नै आमा 70 वर्ष नपुगन्जलसम्म प्रभुमा विश्वास गरी उद्धार पाउनु भएको थिएन। कसरी प्रार्थना गर्नु उहाँलाई कति पनि थाहा थिएन, र उहाँ खालि प्रभुको प्रार्थनालाई दोहोर्याउँदै शुरू गर्नुहुन्थ्यो। अन्त्यमा उहाँ यसबाट सफल हुनुभयो, उत्तीर्ण हुनुभयो, र उहाँले आफ्नै भाषामा आफ्नै शब्दमा प्रार्थना गर्न सक्नुभयो। जब हामी आफ्ना बच्चाहरूलाई प्रार्थना गर्न सिकाउँछौ, हामी यसरी सिकाउँछौ, म अहिले सुत्न लागिरहेको छु, अनि अर्को दिन सानो बच्चाले यो शब्द थप्छ, परमेश्वर मेरो आमा र बुबालाई आशिष दिनुहोस्। यो हाम्रो निम्ति अति नै खुशीको क्षण हो, किनभने तिनीहरू आफैले आफ्नै शब्दमा आफ्नै भाषामा प्रार्थना गरिरहेका वा प्रार्थना गर्न सिक्न आरम्भ गरिरहेका हुन्छन्। अनि प्रभुले यो सबै प्रार्थना नमूनाको लागि यहाँ हामीलाई दिनुभयो। यो महिमित र अद्भुत प्रार्थना हो। यसले हामीलाई देखाउँछ कि हामीले हाम्रो आफ्ना प्रार्थनामा समावेश गर्ने के कुरा हामीले हाम्रा आफ्ना प्रार्थनामा समावेश गर्ने। जब हामी उहाँसँग कुराकानी गर्छौं, उहाँ हामी आफ्नै शब्दहरूमा प्रार्थना गर्न सिकेको चाहनुहुन्छ। प्रभुले अघिल्ला पदहरूमा भनिसक्नु भएको छ कि प्रार्थना प्रदर्शनीको लागि गर्नुहुँदैन, यो परमेश्वर र तपाईँ बीचको सम्बन्ध हो, अनि सबभन्दा प्रभावशाली प्रार्थना चाहिँ आफ्नो गुप्त कोठामा गरेको प्रार्थना हुन्छ। यसले व्यक्ति विशेष र परमेश्वर बीच स्थान लिनु पर्दछ। हजुर, हामीले मती छ अध्याय पद एकदेखि तेह्रमा देख्यौं दान भेटी दिने कामको विधि र उद्देश्य र इरादा अनि सत्य प्रार्थनाको चिन्ह वा संकेत। अब हामी देख्नेछौ प्रभु उपवासको विषयमा हामीलाई सिकाउनुहुन्छ वा उपवासको तात्पर्यको बारेमा हामी हेर्नेछौ। मती छ अध्याय सोह्र पदमा यस प्रकार लेखिएको छ, जब तिमीहरू उपवास बस्दछौ तब पाखण्डीहरू जस्ता उदासी चेहरा नदेखाऊ, किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहडा अन्ध्यारा पार्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। मित्र, म यस कुरामा एकदम विश्वस्त छु कि हाम्रा दिनमा विश्वासीको लागि उपवाससँग एकदम धेरै महत्व छ, तर यो गोप्यमा गरिएको कुरा चाहिँ अति नै धेरै महत्वपूर्ण छ। अर्थात यो खालि गोप्यमा गरियो भने मात्र यो परमेश्वर र तपाईँको आत्माबीचको व्यक्तिगत मामला हुनुपर्दछ। सत्र र अठार पदमा भनिएको छ, तर तिमीहरू चाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ र आफ्नो मुख धोऊ, र तिम्रो उपवास मानिसहरूले होइन तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखुन्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। मित्र, यहुदीहरूले मानिसहरूबाट प्रशंसा पाउनलाई धर्म कर्म र लामो प्रार्थना गर्थे, त्यसरी तिनीहरू उपवास पनि बस्थे। तिनीहरू उपवास बसेका छन् भनेर अरूहरूलाई देखाउनको निम्ति तिनीहरूले आफ्ना चेहरामा खरानी लगाउँथे। परमेश्वरको लागि होइन तर आफ्नै लागि आदर पाउन तिनीहरूको उद्देश्य थियो। त्यस्ताको इनाम मानिसहरूबाटको प्रशंसा मात्र हुन्छ, परमेश्वरबाट तिनीहरूले कुनै इनाम पाउने छैन जब तिमीहरू उपवास बस्दछौ। यस भनाइबाट हामी बुझ्न सक्छौ कि येशू उपवास बस्नलाई मंजूर गर्नुहुन्छ, तर हामी ठिक कारणले उपवास बस्नुपर्छ। प्रभुका सन्तानहरू मध्ये उपवास बस्ने तीनवटा मुख्य कारण छन्। पहिलो, परमेश्वरको सामने आफैलाई नम्र तुल्याउनको निम्ति। दोस्रो, आफ्नो शरीर र अधीनतामा राख्नको निम्ति। र तेस्रो, पवित्र आत्माबाट अझ बढ़ता अगुवाई वा शक्ति पाउनको निम्ति। यी कारणबाट उपवास बस्नु असल कुरा हो, तर हामी आफैले पनि यसै अगमवक्ताले भनेको कुरा सम्झनु पर्छ। परमेश्वरलाई सबभन्दा मन पर्ने किसिमको उपवास चाहिँ नम्रता र प्रेमको काम हो। हाम्रो जीवनमा नम्रता र प्रेमको काम छैन भने उपवास बस्नु एउटा देखावटी कुरा मात्र हो। त्यसपछि हामी रूपियाँ धन बनाउने, थुपार्ने, वास्तविक धन सम्पत्तिको अर्थको बारेमा देख्छौ। प्रभु दोस्रो चाहिँ पैसाको विषयतिर फर्कनुहुन्छ। प्रचारकले यसको बारेमा कुरा गरेको धेरै मानिसहरू कति पनि मन पराउँदैनन्। यहाँ भनिएको छ 19-21 पदमा, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन, किनकि जहाँ तिम्रो धन हुन्छ त्यही तिम्रो मन पनि हुन्छ। धेरै मानिसहरू सोच्दछन् कि रूपियाँ पैसा आत्मिक रूपमा वा आत्मिक तरिकामा प्रयोग गर्न सकिँदैन। अनि जब तपाईँ रूपियाँ पैसाको बारेमा कुरा गर्नुहुन्छ, तपाईँ खालि भौतिक कुराहरूको बारेमा मात्र कुरा गरिरहनु भएको हुनुहुन्छ, यसरी तिनीहरू सोच्दछन्। तर हाम्रो प्रभुले भन्नुभयो, हामीले स्वर्गमा धन सम्पत्ति थुपार्नुपर्छ। हामी त्यो कसरी गर्न सक्छौ? स्विजरल्याण्ड ब्याङ्कको खातामा पैसा थुपारेर होइन, त्यसको सट्टा यहाँ पृथ्वीमा गरिने प्रभुको काममा दिएर हामी थुपार्न सक्छौ स्वर्गीयमा धन। तर यो पैसा खालि प्रभुको वा परमेश्वरको काममा खर्चिनुपर्छ। हामीले दिने हरेक कुरामा कसलाई दिने हो, कुन कामको लागि दिने हो, सोको बारेमा राम्ररी छानबिन गरेर मात्र दिनुपर्छ। हामीले यो कुराको थाहा गर्नुपर्छ कि हामीले दिएको पैसाले स्वर्गीयमा हाम्रो लागि सम्पत्तिहरू थुपार्दछ। यदि यो सुसमाचार फैलावटको लागि प्रयोग गरिएको छ भने र परमेश्वरको वचन बाहिर दिन काममा दिइएको छ भने, अनि आवश्यकतामा परेकाहरूको सेवाको लागि दिइएको छ भने स्वर्गीयमा धन सम्पत्ति जम्मा गराई हो। अनि त्यसरी हामी स्वर्गीयमा आफ्नो धन सम्पत्ति जम्मा गर्दछौ पवित्र धर्म बाइबल शास्त्रको अनुसार। तर सम्भवत तपाईँ भन्नुहोला, म त्यस कारणको लागि त दिन्न, तर तपाईँले दिनै पर्छ, किनभने हाम्रा प्रभुले भन्नुभयो आफ्नो निम्ति स्वर्गीयमा सम्पत्ति थुपार। यो दिने कामको लागि उचित र मुनासिब उद्देश्य हो। अनि उहाँले आफ्नो विचार दिनुहुन्छ, किनभने जहाँ तिम्रो सम्पत्ति छ त्यहाँ तिमीहरूको हृदय पनि हुन्छ। यदि तपाईँ र मैले स्वर्गीयमा प्रशस्त सम्पत्तिहरू थुपार्दछौ भने हामी निश्चय नै स्वर्गीयको बारेमा अति नै धेरै सोच्न गइरहेका हुनेछौ। तर यदि हामीले बैंकमा थुपारेका छौ भने हाम्रो मन सोचै खाली सधैँ त्यही मात्र गइरहेको हुन्छ। त्यहाँ सधैँ नै परमेश्वरलाई भन्दा मालिकलाई आराधना गर्न खतराको उपस्थित भइरहेको हुन्छ। यो कुरा हामीले बुझ्नु पर्दछ। त्यसपछि हामी देख्छौ भौतिक वस्तुहरू ती कुराहरूसँग ख्रिस्टियनहरूको सम्बन्ध। मती छ अध्यायमा भौतिक वस्तुहरूसँगको सम्बन्धित हाम्रा प्रभुको अन्य कुराहरूको बारेमा कुरासँगै अन्त हुन्छ। उहाँले हामीलाई भन्नुहुन्छ कि हामीले भौतिक वस्तुहरू आवश्यकताहरूमा अति नै धेरै ध्यान चिन्ता र वास्ता राख्नु हुँदैन। उदाहरणको लागि हाम्रो प्रभुले भन्नुहुन्छ 26 पदमा, आकाशका चरा चुरुङ्गीलाई हेर, आकाशका चरा चुरुङ्गीलाई हेर, तिनीहरूले न त बिउ छर्छन्, न अन्न कटनी गर्छन्, न भोकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गीयका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा त्यति मूल्यवान छैनौ र? चराहरूले रोप्दैनन् न छर्छन् नै, अनि चराहरूले फसलको कटनी पनि गर्दैनन्। चराहरूले भकारीहरूमा कुनै कुराहरूको अन्नहरूको थुपार्न सक्दैनन् र थुपार्दैनन्। तर तपाईँ र म चाहिँ त्यो गर्छौ। हामी छर्छौ, कटनी गर्छौ र भकारीमा अन्न भण्डारमा थुपार्छौ। ती साना चराहरू तिनीहरूका हेरविचारको लागि परमेश्वरमा भरोसा गरिरहेका छन्, अनि हामीले पनि परमेश्वरमा विश्वास र भरोसा गर्नुपर्छ। के तिमीहरू ती भन्दा धेरै मूल्यवानका होइनौ र? यसको मतलब यो होइन कि हामीले हाम्रो भविष्यको लागि कुनै योजना बनाउनुहुन्न वा सञ्चय गर्नुहुन्न। किनभने परमेश्वरले हामीलाई भन्नुभएको छ पाउलद्वारा कि यदि हामीले काम गर्दैनौ भने हामीले खाना पनि नखाउ। अनि परमेश्वरले हामीलाई योग्यता दिनुभएको छ र बुद्धि दिनुभएको छ, शक्ति दिनुभएको छ, तागत दिनुभएको छ। एकपल्ट एकजना ख्रिस्टियनले सोधेथे, के तपाईँ सोच्नुहुन्छ कि ख्रिस्टियनसँग जीवन बीमा हुने कुरा असल हो वा ब्याङ्कमा पैसा सञ्चय गर्ने कुरा असल हो? मेरो उत्तर थियो, एकदम उचित र असल कुरा हो। जीवन बीमा, ब्याङ्क ब्यालेन्स, त्यो चाहिँ त्यो स्रोत हो जुनले हाम्रा परिवारहरू र आफ्नै भविष्यको बारेमा हाम्रो मनलाई ढुक्क पार्दछ। तर महत्वपूर्ण कुरा के हो भने हामी सधैँ भौतिक कुराहरूको पछि पछि भाग्नु हुँदैन, त्यसको दास बन्नु हुँदैन, त्यो हाम्रो ईश्वर बन्नु हुँदैन। त्यसो भयो भने भौतिक कुराहरू वास्तवमा हाम्रो निम्ति बोझ बन्दछ। अनि 28 पदमा हामी पढ्छौ, अनि लुगा फाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्, तिनले न परिश्रम गर्दछन् न धागो काट्छन्। मित्र, यो पदमा प्रश्न सोधिन्दछ, किन लुगा फाटाहरूको लागि तिमीहरू फिक्री गर्दछौ? एकछिन हामी सोचौं कि हामी विशेष गरेर लुगा फाटाको कति धेरै चासो लिन्छौ, विशेष गरेर चेलीबेटीहरू, र यसको निम्ति धेरै खर्च पनि गर्दछौ। अहिलेको यो 21 शताब्दी चाहिँ एक प्रकारले फेसनको युग पनि हो, र कसै कसैले यो भनेको सुन्नुभएको होला, म त विवाह पार्टीमा जाँदिन, होस् वा त्यो पार्टीमा जाँदिन वा मिटिङमा जाँदिन, किनकि मसँग राम्रो लगाउने ड्रेस छैन वा सुट छैन। हजुर, मैदानका लिलीहरूलाई विचार गरौं, तिनीहरू न त परिश्रम गर्छन् न धागो नै काट्छन्, तैपनि परमेश्वरले तिनीहरूको ख्याल र रखवाली गर्नुहुन्छ। 30 पदमा भनिएको छ, आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पैराउनुहुन्छ भने ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन बढी उहाँले पहिराउनु हुने छैन र हामी यो संसारका कुराहरूमा अत्यधिक रूपमा चिन्ता लिनु हुँदैन। भौतिक वस्तुहरू हाम्रो जीवनको लक्ष्य हुनु हुँदैन। अनि 33 र 34 पदमा भनिएको छ, तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। यसकारण भोलिका निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ, भोलिको निम्ति चिन्ता फिक्री नगर। जसरी उहाँले फूलहरूको र चराहरूको हेरविचार र रखवाली गर्नुहुन्छ भने उहाँले तपाईं र मलाई पनि वास्ता ख्याल गर्नुहुन्छ, रखवाली गर्नुहुन्छ। तर महत्वपूर्ण कुरा चाहिँ उहाँलाई हाम्रो जीवनमा पहिलो प्राथमिकता दिनु पर्दछ। प्रभु तपाई सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।